महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, आजको श्रृङ्खलामा स्वागत गर्छु प्राविधिक साथी सुलोचना बज्राचार्यसँगै म चन्दा विष्ट। महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवनी अनुभवसँगै महिला सवालका विविध विषयलाई यहाँहरूमा आज राख्दै आएका छौँ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नाराका साथ यो जेठ 16 गते शनिबार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित 8 राष्ट्रिय महिला अधिकार दिवस 2083 मूल समारोह कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट महिला उद्यमीहरूलाई महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित गरिएको थियो, जस अन्तर्गत गण्डकी प्रदेशबाट पोखरा ओमन स्किल डेभलपमेन्ट प्रणालीको तर्फबाट रामकले खड्काले यो पुरस्कार यो सम्मान हासिल गर्नुभएको थियो र आज हामी उहाँसँग कुराकानी गर्न लागेको छौँ। र आजको यो आजका नारीको श्रृङ्खलामा हामी अहिलेको जुन यो पुरस्कार प्राप्त गर्नुभएको छ यो प्रसङ्गलाई र यसपछि भने हामीले पोखरा सृजना चोक स्थित महिला विकास संस्थामा उपस्थित रहेर भएको कुराकानी पनि हामी यहाँहरूलाई सुनाउनेछौँ। सबैभन्दा पहिला त हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौँ। रामकली म्याम नमस्कार।
नमस्कार,
धेरै धेरै बधाई छ 2083 सालको महिला उद्यमी समुन्नति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ गण्डकी प्रदेशको तर्फबाट। हजुर, धेरै धेरै बधाई छ यहाँलाई।
हस्, धन्यवाद हजुर। मन्त्रालयलाई पनि धन्यवाद दिन चाहन्छु, हामीले यस्तो गाउँ क्षेत्रमा काम गर्ने महिलाहरूलाई पनि सम्झेर पुरस्कार दिनुभयो। त्यसै गरेर यहाँहरू मिडियाले पनि खोज्नुभयो र यसो इन्टरभ्यू दिने हाम्रो महिलाहरूको बारे भन्ने मौका दिनुभयो, यहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
सृजना चोक स्थित महिला शिव विकास संस्थाको प्राङ्गणमा नै रहेर संस्थामा अवलोकन गरेर पनि हामीले यसभन्दा अगाडि यहाँसँग भएको अन्तर्वार्ता रेडियो नेपालबाट सुनाएका थियौँ, प्रसारण गरेका थियौँ। आज यहाँले उद्यम क्षेत्रमा लागेको 50 वर्ष पुगिसकेको छ, होइन? यो 50 वर्षको यो लामो अनुभव र महिला उद्यमीहरूलाई जुन अगाडि बढाउँदै हुनुहुन्छ, एउटा उद्यमीकै नाताबाट अरू धेरै उद्यमीहरू अगाडि बढाइराख्नु भएको छ, महिला उद्यमी समुन्नति पुरस्कार प्राप्त गर्दै गर्दाखेरिको त्यो अनुभव कस्तो रह्यो, आज हामी यो सुन्न चाहन्छौँ।
धन्यवाद हजुर। एकदमै खुसी लाग्यो, यो राष्ट्रिय अवार्ड पाउनु भनेको गौरव मानेको छु म मात्र नभइकन, म कहाँ कार्यरत हामी सबै दिदी बहिनीहरू चाहिँ खुसियाली पनि मनायौँ। लामो समय काम गरेको आधारमा सरकारले महिलाहरूले गरेको यसरी पुरस्कार गऱ्यो भने म मात्रै होइन अरू दिदीबहिनीहरूलाई पनि प्रेरणा मिल्छ जस्तो लाग्छ।
अब यहाँले त शारीरिक अशक्त, दृष्टिविहीन, एकल, गरिब, असहाय मात्र होइन कि उद्यमी बन्न चाहने जो कोही महिलालाई शिव विकासको एउटा अवसर दिनुमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ नि त, होइन?
हजुर,
यो सिप उद्यमशीलता र महिलाको जीवन अन्तर सम्बन्धित छ नि त, यसलाई नजिकबाट निहाल्नु भएको छ। यो महिला उद्यमी समुन्नति पुरस्कार प्राप्त गरिसकेपछि जब फर्किनु भयो नि त, होइन, दिदीबहिनीको प्रतिक्रिया कस्तो थियो र अबको योजना के कस्तो छ त्यो पनि हामी सुन्न चाहन्छौँ।
हजुर, हामीले सुरु गर्ने अवस्था र अहिलेको अवस्था धेरै फरक छ, परिवर्तन भएको छ। हामीले सुरु गर्दाखेरि दिदी बहिनीहरू घरबाट तानेर आउनुहोस् भनेर उहाँहरूलाई यसरी अगाडि ल्याउनु पर्थ्यो भने अहिलेको दिदी बहिनी आफै खोजी गरेर म पनि काम गर्छौँ दिदीहरू जस्तै लाग्छौँ हामी पनि उद्यमशीलतामा लाग्छौँ जोड्छौँ हजुरहरू पनि गाइड गरिदेऊ भने दिदी बहिनीहरू धेरै आउनुहुन्छ धेरै परिवर्तन भएको छ हामीले पनि केही गरे रहेछ भने जस्तो आफूलाई लाग्छ अर्को कुरा हामीले चाहिँ गर्दाखेरि हामीले आफ्नो नेपाली हाम्रो दिदीबहिनीहरू अहिले धेरै जसो विदेश जाने पनि एउटा लहर आएको छ त्यसलाई चाहिँ रोकोस् जस्तो चाहिँ मलाई चाहिँ लाग्छ पुरुष गए पनि महिलाहरू चाहिँ यहीँ बस्नुभयो भने आफ्नो बालबच्चा बुढाबुढीको स्याहार सबै हामी छोरी मान्छेले गरेको कारणले नि अहिले हाम्रो नेपाली संस्कार रीतिहरू राम्रो भएको कारण पनि त्यो हो बालबच्चाहरू पनि अनुशासन हुने राम्रो हुने त्यसको कारणले हामी एउटा कुरा चाहिँ त्यो भयो भने अर्को कुरा हामीसँग कामै नभएपछि अहिलेको युग जमानामा हातमा पैसा आउनु चाहिँ नितान्त आवश्यक छ त्यसको लागि केही न केही सिप गर्ने रोजगार गर्ने त्यो गर्यो भने घरमा दुईवटा आय आर्जन पनि हुने भयो अनि विशेष गरेर मैले चाहिँ के भन्छु भने सामान चाहिँ उत्पादन गर्दाखेरि हाम्रो स्थानीय कच्चा पदार्थहरूलाई जोडेर काम गर्नु सक्यो भने त्यो सामान चाहिँ विदेशमा पनि निर्यात गर्न सक्यो अब हामी त 80% नै बाहिर बेच्छौँ डोमेस्टिक मार्केटमा 20% मात्रै बेच्छौँ त्यसले अब सरकारलाई अनि गभर्मेन्टलाई पनि दुई पैसा विदेशी मुद्रा पनि आर्जन गर्यो त्यो क्षेत्रमा लाग्नु चाहिँ हाम्रो यो क्षेत्रमा सङ्घर्ष छ गाह्रो छ तर चाहिँ त्यसलाई चाहिँ नराम्रो भविष्यमा चाहिँ राम्रो छ अहिलेको हामीले सुरु गर्नेको र अहिले गर्नेमा धेरै परिवर्तन भएको छ अहिले हामीलाई अलिकति सहज छ सबैले गभर्मेन्टले पनि हामीले गर्दाखेरि धेरै गाह्रो थियो उहाँहरूलाई बुझाउनु अहिले बुझाउनु पनि त्यति गाह्रो छैन वडाहरूले मेयरहरूले मन्त्रीज्यूहरूले पनि धेरै कुराहरू यो बुझ्दै आउनु भएको छ महिलाहरूलाई उद्यमशीलता चाहिन्छ महिलाहरूलाई सिप चाहिन्छ महिलाहरूलाई रोजगार चाहिन्छ भन्ने कुराहरू बुझ्नु भएको जस्तो मलाई लाग्छ अब यसलाई चाहिँ हामी सबैले सबभन्दा ठुलो त मिडियाको भूमिका रहन्छ मलाई चाहिँ धेरै कुराहरू समस्या परेको बेला पनि मिडियाले ठुलो समस्याबाट मलाई मुक्त गर्नुभयो उहाँहरूले चाहिँ एकदम पोजिटिभहरू गरेर मिडियाको पनि ठुलो हात छ यसमा चाहिँ अब नेपाली रीतिरिवाज संस्कार हाम्रो उत्पादन हाम्रो त्यो उत्पादनसँग हाम्रो नेपाली कला संस्कृति हाम्रो रूपरेखा चाहिँ त्यसैमा आउँछ एक किसिमले आफ्नो सिप बिक्री गर्नु छ अर्को कुरा चाहिँ हामी त्यो सिप सँगैसँगै हाम्रो नेपालीपना पनि गइरहेछ सबैले थाहा पनि पाउँछ त्यो चाहिँ एकदमै राम्रो जस्तो मलाई चाहिँ लाग्छ हजुर
यही कुरालाई जोडेर भन्नुपर्दा पोखरा वुमन स्किल डेभलपमेन्ट प्रालीले अहिले मुख्यतया यसको विशेषता होइन यसले के कस्ता खालको सामग्रीहरू सबैभन्दा बढी होइन कहाँ अनि कसरी निर्यात गर्दै आएको छ कसरी उत्पादनसँग पनि जोडिएको छ र महिला रोजगारसँग पनि जोडिएको छ
हामीले सुरुमा एक्सपोर्ट चाहिँ युरोपमा चाहिँ इटालीबाट सुरु गरेको हो एसिया मात्रै हामीले जापानलाई नै सुरु जापानमा पहिला एक्सपोर्ट गरेको हो अहिले हामी एसियामा चाहिँ कोरियामा बेच्छौँ ताइवानमा पनि बेच्छौँ अनि यता उसमा सिङ्गापुर हङकङमा पनि जान्छ अहिले गर्दाखेरि हामी एसिया भनेर होइन चाइनिजले पनि हाम्रो पोडाहरू मनपर्छ उहाँहरूले पनि लानुहुन्छ युरोपमा चाहिँ हामी अहिले युकेमा बेच्छौँ जर्मन धेरै युरोप कन्ट्रीहरूमा पनि युके बिक्री गर्छौँ भने अमेरिका अस्ट्रेलियाहरूमा पनि बिक्री गर्छौँ एज हामी चाहिँ फेयरट्रेडको पनि मेम्बरको हैसियतले धेरै जसो मेरो फेयरट्रेडका साथीहरूले बिक्री गर्नुभएको छ भने कुनै कुनै चाहिँ निजी व्यवसायहरूले पनि हाम्रो पोर्ट मन पराएर उहाँले चाहिँ तिमीहरूको पोर्ट राम्रो छ युजफुल छ क्वालिटी राम्रो छ भनेर किन्ने चाहिँ हुनुहुन्छ अहिले पहिला चाहिँ हामी फेयरट्रेडको मेम्बरहरू धेरै लान्छौँ भने अहिले चाहिँ हाम्रो क्वालिटीको कारणले पनि अरूहरूले पनि किन्नु भएको छ त्यो चाहिँ एकदमै खुसी लाग्छ
हजुर उत्पादित सामग्रीहरूमा मुख्यतया के कुराहरू कुन हस्तकलाका के वस्तुहरू निर्यात गर्दै आउनु भएको छ?
हाम्रो चाहिँ टिपिकल हाम्रो नेपाली र मेटेरियलको अल्लो भयो, हेम भयो, सुतीको धागो भयो, ऊनीको धागो भयो, त्यस्तोबाट हामीले सामानहरू उत्पादन गरेर बिक्री गर्दै आएको थियौँ। अब अहिले चाहिँ वातावरण मैत्री भन्ने पनि भएको छ। वातावरण मैत्रीले चाहिँ हामीले खेर गएको चिजहरू र मेटेरियलहरू जस्तै लुगा हाम्रो पुरानो चिजहरू पनि राम्रोसित धोई पखाली गरेर नयाँ चिजहरू बनाउने, त्यस्तै गरेर सबभन्दा धेरै फोहोर मैला गर्ने चाहिँ बोरै हो। नालीहरू बुझाइदिने, मान्छेले युज गरेपछि बोराहरू आलु ल्यायो, प्याज ल्यायो, यताउता किन ल्यायो, बोरा चाहिँ सडकमा फाल्थे, त्योबाट पनि हामीले उत्पादनहरू बनाउँछौँ, रिसाइकल सामानहरू बनाउँछौँ। प्लास्टिक नि एज अ प्लास्टिक पनि बाटो बाटोमा फालिरहेको हुन्छ, त्यो प्लास्टिकलाई नि धोई पखाली गरेर भित्रपट्टि राखेर बाहिरपट्टि कपडाहरू मोरेर बच्चाहरूले खेल्ने कुराहरू बनाउने विभिन्न चिजहरू बनाउन सकिन्छ। त्यस्तो सामानहरू पनि अहिले हामी बनाउँदै आएछौँ। त्यो वातावरण मैत्री चाहिँ अहिले विश्वव्यापी सफा हुनुपर्छ, वातावरण राम्रो हुनुपर्छ भन्ने भएको छ। हामीले चाहिँ टोको पारेर आगो बाल्ने, धुवाँ गराउने, प्रदूषण गराउने त्यो नगरेर आफूले जहाँ देख्यो त्यही टिपे ल्याएर सफा गरेर एक त काम पनि पायो दिदी बहिनीलाई, अर्को कुरा वातावरण पनि राम्रो भयो। झन् हाम्रो पोखरा जस्तो ठाउँ त हिमालय हिमाल भएको ठाउँमा हामीलाई चाहिँ एकदमै वातावरण राम्रो राख्नुपर्छ भनेर हामीले सोच पनि गऱ्यौँ। हामीले ब्रसरहरू लेबलेसहरूमा लेख्ने पनि गरेछौँ वातावरण मैत्री सामान उत्पादन गर्छौँ भनेर। हजुर
हजुर, वातावरण मैत्री हस्तकलाका सामानहरू उत्पादन, उत्पादनसँगै निर्यात र उत्पादन र निर्यातमा धेरै रोजगार पनि जोडिएको छ नि त, होइन? रोजगार कतिजनालाई अहिले दिइराख्नु भएको छ?
अर्को कुरा चाहिँ हामीले दिदीबहिनीको शारीरिक बनावट अनुसारकै काम दिन्छौँ। हामी सामाजिक संस्थाबाट व्यापार गरेका हुनाले एकल महिला भयो, दृष्टिबिन बहिनीहरू भयो, व्हील चेयरमा हेर्ने बहिनीहरू भयो, बैशाखी टेक्ने बहिनीहरू भयो, कान नसुन्ने बहिनीहरू भयो, उहाँहरूको लागि हामीले उहाँहरूको शरीरको बनावट जस्तो जस्तो छ त्यस्तै त्यस्तै कामहरू दिन्छौँ।
उहाँहरूको क्षमता अनुसारको काम होइन,
हजुर, उहाँलाई सानो सानो कामहरू दिएर सजिलोसँग आफ्नो जीवनयापन हुने खालको पोटोहरू उत्पादन गर्ने, बाहिर पनि केही किसिमले हामीले चाहिँ बिक्री गर्ने चाहिँ व्यवस्था गर्दै
लगभग 27,000 हाम्रा दिदीबहिनीहरूलाई सिप सिकाएर उहाँहरूको क्षमता अभिवृद्धिसँगै आत्मनिर्भर बनाउने कार्यमा सफल हुनुभएको छ। यसै गरी लगभग 600 हाराहारीमा अहिले रोजगारी उहाँहरूले पाइराख्नु भएको छ दिदीबहिनीले, र अहिले महिला उद्यमी समुन्नति यो पुरस्कार 2083 यो राष्ट्रिय पुरस्कारबाट एउटा उद्यमीको रूपमा पुरस्कृत भइरहँदाखेरि अबको दिनको योजना चाहिँ के छ यहाँको?
अब हामीले चाहिँ दिगो पनाल दिनुपर्छ र धेरै दिदीबहिनीको माग पनि छ, हामीलाई पनि उद्यमशीलता चाहिन्छ, हामी पनि यस्तो गर्छौँ भन्ने छ। धेरै ठाउँमा ब्रान्चहरू खोल्ने, कामहरू दिने, त्यस्तो चाहिँ हाम्रो सोच राखेको छौँ। अब हामीले दिँदै आएको स्कलरसिपहरू भयो त्यो पनि वृद्धि गर्ने, दिदीबहिनीहरूलाई सकेसम्म बढीभन्दा बढी उहाँहरूलाई कसरी हुन्छ त्यस्तो कुराहरू गर्ने र क्षमता अभिवृद्धि गर्ने कामहरूमा चाहिँ लाग्ने, स्वरोजगार गर्ने नयाँ बहिनीहरूलाई पनि हामीले फेरि विगतको जस्तै गर्दै आउने त्यो लक्ष्यहरू राखेको छौँ। निर्यातमा बढी जोड गर्ने, किनभने नेपाली हस्तकला नेपालमा भन्दा बाहिर धेरै बिक्री भएको हुनाले बाहिरलाई चाहिँ बढी जोड गर्ने भन्ने हाम्रो लक्ष्य चाहिँ त्यही लिएको छु।
हजुर, यो लक्ष्य अनुसार यहाँलाई सफलता हासिल हुँदै जाओस् यो शुभकामनासँगै फेरि पनि महिला उद्यमी समुन्नति राष्ट्रिय पुरस्कार 2083बाट पुरस्कृत सम्मानित हुनुभएकोमा फेरि एकचोटि यहाँसँगै गण्डकी प्रदेशका सम्पूर्ण उद्यमी दिदीबहिनीलाई बधाई छ।
हजुर, धन्यवाद। हजुर,
अहिले हामीले महिला उद्यमी समुन्नति पुरस्कार 2083बाट गण्डकी प्रदेशको तर्फबाट सम्मानित रामकली खड्कासँग भएको छोटो कुराकानी यहाँहरूमा सुनायौं। अबको पालोमा भने उहाँसँग भएको भेटवार्ताको पुनः प्रसारण यहाँहरूमा राख्दैछौ। हाम्रा दिदीबहिनीले समुदाय स्तरमा रहेर के कति कार्य गर्नुभएको छ र कुन सफलतामा पुग्नु भएको छ भन्ने कुरा अहिले राष्ट्रिय स्तर मात्र होइन अन्तर्राष्ट्रिय स्तरसम्म एउटा पहिचान पनि बनेको छ। त्यही पहिचान बनाउन सफल रामकली खड्का आज हामीसँग हुनुहुन्छ। हामी उहाँसँग भएको यो उहाँकै संस्थाको प्राङ्गणमा रहेर गरिएको कुराकानी आज तपाईँहरूलाई सुनाउन लागिरहेको छौँ।
50 वर्ष भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन,
निरन्तर रूपमा दिदी बहिनीहरूलाई प्रशिक्षण दिँदै आउनु भएको छ, व्यावसायिक रूपमा अगाडि बढ्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ, अनि कसरी आर्थिक रूपमा हाम्रा दिदी बहिनीहरूलाई सशक्त बनाउन सकिन्छ भन्ने कार्यमा दिन रात खटिराख्नु भएको छ।
50 वर्ष भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन,
निरन्तर रूपमा दिदी बहिनीहरूलाई प्रशिक्षण दिँदै आउनु भएको छ, व्यावसायिक रूपमा अगाडि बढ्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ, अनि कसरी आर्थिक रूपमा हाम्रा दिदी बहिनीहरूलाई सशक्त बनाउन सकिन्छ भन्ने कार्यमा दिन रात खटिराख्नु भएको छ।
50 वर्ष भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन,
यो लामो अनुभव चाहिँ कस्तो रह्यो नि?
धन्यवाद बहिनी, धेरै कथा लामो छ।
हजुर,
हामीले यो 2032 सालमा सुरु भएको हाम्रो यो महिला शिशु विकास हो। विगतमा हामीले केही तालिमहरू दिएर दिदीबहिनीहरूले सानोतिनो भए पनि घरमा आफूले गर्न सकोस् भनेर उद्देश्यले ट्रेनिङ मात्र चलायौँ। ट्रेनिङ चलाउँदाखेरि चाहिँ उहाँहरू दिदीबहिनीहरूलाई चाहिँ बजारको समस्या, र मेटेरियल नपाउने धेरै कुराहरू समस्या चाहिँ हुँदो रहेछ। हामीले सबै सामूहिक रूपमा मिलेर गऱ्यो भने यो सफल हुन्छ जस्तो हामीले लागेर 2-3 जना बहिनीहरूलाई लिएर यो सुरु गरेको हो। हामी ठुलो रकमबाट सुरु गरेको होइन, थोरै रकमबाट, मैले 10-12 हजारबाट सुरु गरेको यो व्यवसाय हो। यो चाहिँ अहिले हामी 600 जना यहाँले भनिसक्नु भएको छ, 600 जना दिदीबहिनी छौँ, हस्तकला सामानहरू बनाउँछौँ। शारीरिक रूपमा कमजोर भएको दिदीबहिनीहरूलाई नि गर्नु सक्नु भएको छ, सबभन्दा खुसी कुरा त्यही हो। उहाँहरूलाई चाहिँ परिवारमा कसैले पाल्नु पर्दैन, आफ्नो खुट्टामा उभिएर आफै गर्नु सक्छ, सबभन्दा राम्रो कुरा महिला शिशु विकासको यही छ।
त्यसमा पनि गरिब, पछाडि परेका, अपाङ्गता भएका, एकल, दलित, द्वन्द्वपीडित, उत्पीडित र दिनदुखी महिलाहरूलाई एउटा नयाँ जीवन दिने कार्य पनि महिला शिशु विकासले गर्दै आएको छ। यो कुरा हाम्रो कार्यक्रम मार्फत सुनाउन पाउँदा हामीलाई खुसी पनि लागेको छ र यसकै एक आयाम माध्यम बन्नुभएको छ रामकली खड्का। उहाँ हुम्लाको मुचु गाविसमा जन्मिनु भयो नि होइन, त्यही बाल्यकाल व्यतीत भयो
पक्का।
त्यो विकट गाउँमा उकाली ओह्राली गर्दै गर्दा पढ्नुको लागि पनि सङ्घर्ष गरेर पढ्नु पर्दाखेरि त्यो बाल्य अवस्थामा पछि गएर के बन्छु अथवा कहिले यस्तो सोच्नु भएको थियो?
मेरो बुवा चाहिँ गाविसको प्रधान पञ्च पनि हो, जडीबुटीको डक्टर भन्छ नि, वैद्य भन्छ नि, बुवाले वैद्य पनि गर्नुहुन्थ्यो। मेरो बुवा चाहिँ शिक्षित हुनुहुन्थ्यो। मेरो स्कुलमा चाहिँ छोरा मान्छे मात्र जान्थ्यो, छोरी मान्छे जाने चाहिँ मेरो मुचु गाविसको म पहिला हो। हाम्रो जिल्लामा पनि धेरै दिदीबहिनीहरू थिएन, हामी 2-3 जना दिदीबहिनीहरू मात्र थियौँ। बुद्धिस्ट परिवारमा त मै हो पहिलाचोटि, म चाहिँ अक्षर चिन्ने मौका पाएको चाहिँ मेरो बुवाको कृपाले हो। अनि उकालो ओह्रालो त गाउँ पहाड हो, दुःख हाम्रो अहिले जस्तो यस्तो स्थिति होइन, हामी त भट्ट मकै भुटेर खाजा लिएर स्कुल जाने चलन थियो, कहिले मास्टर आउँथ्यो कहिले स्कुलमा टिचर आउँदैनथ्यो, त्यस्तो अवस्थामा हामीले बिउ अक्षर जानेको हो।
हुम्लामा शिक्षा हासिल गर्नुभयो, स्कुले जीवन बिताउनु पाउनु भयो, त्यही एउटा अध्ययन गरेको एउटा सानो मौकाले यहाँलाई महिला कार्यकर्ताको रूपमा स्थापित हुनलाई सहयोग गर्यो र महिला कार्यकर्ता भइसकेपछि पोखरा आइपुग्नु भयो। महिला कार्यकर्ताको यो जागिरे जीवन कसरी व्यवसायपट्टि मोडियो नि यहाँको?
यो चाहिँ कार्यकर्ताको काम कस्तो थियो भने गाउँ गाउँमा जाने, 3-3 महिना ट्रेनिङहरू पनि दिने, विभिन्न सङ्घ संस्थासँग नै आबद्ध हुन्थ्यो, वनकोसँग, शिक्षासँग होइन, युनिसेफको पनि प्रोग्रामहरू हुन्थ्यो, जस्तै बिउ बिजन दिने, तथ्याङ्कहरू सङ्कलन गर्ने, त्यो कामको चाहिँ म गाउँ गाउँमा धेरै हिँड्ने मौका चाहिँ पाएँ, धेरै दुःख पनि मैले देख्ने मौका पाएँ कि। त्यति बेला मैले महिलाहरूको घर घरमा जाँदा महिलाहरूको दुःख यति छ कि सानो सानो कुराले गर्दा बच्चाहरू स्कुल छुटेको छ, सानो सानो कारणले चाहिँ औषधिहरू नपाएको अवस्था छ। शुभ कार्यहरूमा जानलाई आफूले सानो पैसा नभएको कारणले जान नसकिरहेको अवस्था छ। सानो फरियाको कारणले पनि सामाजिक क्षेत्रमा उभिनु नसकेको कारणले छ। त्यो बेला चाहिँ मलाई के छोयो भने महिलाहरूसँग हातमा पैसा चाहिँ हुनै पर्दो रहेछ भन्ने चाहिँ मैले महसुस गरेर मैले यो रोजगार कार्यक्रम चाहिँ सुरु चाहिँ त्यसरी गरेको
हो। हजुर, जति बेला तालिम दिने प्रशिक्षण दिने यो काम सुरुवात गर्नुभएको थियो त्यति बेला सजिलो गाह्रो कस्तो थियो अवस्था?
गाह्रो थियो त्यति बेला चाहिँ यो हाम्रो पर्वतीय जातिहरू दिदीबहिनीहरू चाहिँ श्रीमानको नामै नभन्न नचाहने एकदम अप्ठ्यारो मान्ने, यो मतवाली जातहरू जस्तै गुरु मगरहरू बहिनीहरू चाहिँ एकदमै आफ्नो खास्टोले मुख ढाकेर आफ्नो नाम भन्नु भने ज्यान गयो नामसम्म भन्नु मान्नुहुन्न थियो। बल्ल बल्ल कति दिन तिन चार दिन त उहाँलाई त्यो सम्झाउँदै बुझाउँदै लाग्थ्यो के, अनि बल्ल ट्रेनिङहरू सुरु गर्नु पर्थ्यो। यस्तो खालको जुग जमाना थियो। आफ्नो श्रीमानको नाम भन्नु भने पनि छेउको साथीलाई भन्न भन भनिदेऊ त, मेरो बुढाको नाम भनिदेऊ त भन्ने त्यस्तो समय थियो होइन। अहिले यो हेरेर त अहिले धेरै परिवर्तन भएको छ। दिदीबहिनीलाई घर घरबाट तालिममा आउनुहोस् भनेर तान्नु पर्थ्यो, अहिले हामी कहाँ आऊ भन्नै पर्दैन। यहाँ एउटा तालिमको सूचना निकाल्नुपर्छ, ठेलम ठेलै आइपुग्नुहुन्छ, छान्नु गाह्रो हुन्छ अहिलेको समयमा। त्यो समय चाहिँ धेरै परिवर्तन चाहिँ भएको छ।
रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा हामीले यस्तो एउटा कर्मनिष्ठ व्यक्तित्वको प्रेरक भेटवार्ता सुनाइरहेको छौँ जसले आफ्नो जीवन नै व्यावसायिक यात्रामा र दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणमा कसरी लान सकिन्छ भन्ने कुरामा नै व्यतीत गर्नुभयो। महिला शिव विकास संस्था स्थापना मात्र होइन,
50 वर्ष भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन,
600 भन्दा बढी हाम्रा दिदीबहिनीले तालिम लिइराख्नु भएको छ, रोजगार प्राप्त गर्नुभएको छ। रामकली खड्काको कुरा गर्नुपर्दा महिला शिव विकास संस्था अन्तर्गत रहेर विभिन्न उहाँले हस्तकलाको सामान उत्पादन मात्र गर्नुभएको छैन, त्यो उत्पादित सामान अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सफल पनि हुनुहुन्छ र गुणस्तर सामान पुर्याएर नेपालको एउटा पहिचान राख्न पनि सफल हुनुहुन्छ होइन?
हजुर, पक्कै हो। यो हामीले एउटा सामान वस्तु राम्रो बनाउनु पर्छ, व्यक्तिले भन्दा वस्तुले चिन्ने हो। हामीले महिला शिव विकासले महिलाहरूले बनाएको भनेर किन्ने मान्छे चाहिँ 5% मात्रै हुन्छ। एउटा सामान राम्रो भयो भने 95% आँखा छुन्छ र उहाँलाई मन पराउँछ, त्यो नै बजार हो। मुख्य कुरा त त्यही हो।
यहाँको संस्था महिला शिव विकास संस्थाबाट उत्पादित हस्तकलाका सामानहरू कुन कुन देशमा निर्यात हुँदै आएको छ?
पहिला सुरुमा त हामी इटालीमा हामीले एक्सपोर्ट पहिला सुरुवात त्यहाँ गरेको हो। एसियामा चाहिँ हामीले जापानमा गरे हो। अहिले लगभग हामी 10 देशहरूमा एक्सपोर्ट गर्छौँ, जस्तै नेदरल्यान्डमा पनि गर्छौँ, जर्मनमा पनि दिन्छौँ, युकेमा दिन्छौँ, अमेरिका पठाउँछौँ, अस्ट्रेलिया पठाउँछौँ, कोरिया भयो, ताइवान भयो, धेरै देशहरूमा पठाउँछ। हामी चाहिँ अर्डर आएरै सामान बनाउने हो। उहाँहरूले के चाहन्छ होइन, अब आउने वर्षमा के कलर चल्छ कस्तो डिजाइन चल्छ त्यो कुरा हामी यहाँ बसेर थाहा पाइन्न। त्यो उहाँहरूको बजार कस्तो छ भनेर हामी इमेल इन्टरनेटमा सम्पर्क भइराख्छौँ, उहाँहरूकै आधारमा चाहिँ हामी सामान उत्पादन गरेर बिक्री गर्छौँ।
हजुर, यो भेटवार्ता भन्दा केही क्षण अगाडि मात्र हामीले महिला शिव विकास संस्था जुन पोखराको सृजना चोकमा छ यो संस्थाको भ्रमण पनि गर्यौँ, निरीक्षण पनि गर्यौँ होइन, धागो बनाउनेदेखि धागो रङ्गाउनेदेखि अनि त्यो धागोलाई फेरि बन्नेदेखि सामान तयार पार्ने प्रक्रियामा हाम्रा धेरै दिदीबहिनीहरूको संलग्नता देख्यौँ र हामीले उहाँहरूलाई सोध्यौँ पनि कति वर्षदेखि काम कार्य गर्दै आउनुभएको छ यो हस्तकलाको सामान उत्पादनमा भन्दा उहाँहरूले कसैले 30 वर्ष, कसैले 29 वर्ष, कसैले 12 वर्ष, कसैले 15 वर्ष भन्नुभयो र उहाँहरू खुसी पनि हुनुहुन्थ्यो। हाम्रो दिदीबहिनीहरू सुरुमा प्रशिक्षण तालिम लिन आउँदाखेरिको स्थिति र पछि सक्षम भएर स्वावलम्बी बन्नुहुन्छ नि, त्यसपछिको परिवर्तनलाई त धेरै दिदीबहिनीको कथा नजिकबाट निहाल्नु भयो, कस्तो हुँदो रहेछ स्वावलम्बन स्वरोजगार बन्दा र नबन्दाको हाम्रो दिदीबहिनीको दैनिकी र उहाँहरूको जीवन?
छोरी मान्छे चाहिँ हत्तपत्त म दुःख पाएछु भनेर व्यक्त चाहिँ गर्दैन है. हामी नजिकमा बसेर उहाँहरूसँग नजिक बस्यो भने त्यो कुराहरू बिस्तार बिस्तार खुल्छ. हामी कहाँ सबैको दिदीबहिनीको कथा त्यही नै हो. अब हाम्रो संस्थाको दिदीबहिनी हामी कहाँ आउने दिदीबहिनीको नै कथा त्यही हो. सुरुमा गाह्रो भन्छ, गाह्रो भएपछि बालबच्चा सानो हुन्छ, उहाँहरूलाई कठिनाइहरू हुन्छ. अहिले हामी कहाँ त दिदीबहिनीहरू राम्रो धेरै वर्ष भयो, उहाँहरूको बच्चाहरू कोही इन्जिनियर भएको छ, कोही डक्टरै भएको छ, कोही नर्स भएको छ, कोही लाउरे हुनुभएको छ, ब्रिटिस लाउरेहरू सक्षम धेरै दिदीबहिनीहरूको बच्चाहरू हुर्किसक्यो. त्यो आमाको कारणले हो नि. आमा सबैभन्दा राम्रो हुनुपर्छ भन्ने कुरा चाहिँ मैले यहाँ बसेर सबभन्दा नजिक हेर्ने मौका र खुसीको क्षण भने नि त्यही हो. मैले चाहिँ दिदीबहिनीको खुसीको क्षणहरू हेर्ने मौका पाएँ. हामी कहाँ शारीरिक कमजोर भएको बहिनीहरू पनि यहाँ गएर कसैको हात थाप्नु पर्दैन, उहाँहरू आफै कमाउनुहुन्छ,
विशेष क्षमता भएको हाम्रो अपाङ्गता भएको हाम्रो दिदीबहिनीहरू पनि मजाले काम गरिरहेको देख्यौँ. भनेपछि मौका चाहिँदो रहेछ, सिक्ने चाहना हुनु पर्दो रहेछ, मनमा लगन हुनु पर्दो रहेछ, काममा निरन्तरता हुनु पर्दो रहेछ, नसकिने केही पनि कुरा छैन. यसकै एक उदाहरण, व्यवसायी महिला, प्रशिक्षक महिला, धेरै आर्थिक सशक्तिकरणमा महिलाहरूलाई जुटाउने कार्यमा नेतृत्व गरिराख्नु भएको व्यक्तित्व हो हामी आज कुराकानी गरिरहेको छौँ. महिला शिव विकास संस्थाको संस्थापक साथै अहिले प्रबन्ध निर्देशक रामकली खड्कासँग. र भनिन्छ नि, महिलाहरूले चलाएको संस्था भने पनि मूल काम हाक्ने चाहिँ पुरुषहरू नै देख्छौँ हामीले प्राय ठाउँमा, होइन? तर यहाँको संस्थामा आएपछि हामीले जहाँ जता जुन काममा हेर्दा पनि अफिस चलाउनेदेखि लिएर विभिन्न सामान उत्पादन गर्ने कार्यमा त्यो र मटेरियलहरूलाई अब कसरी उत्पादनमा ल्याउने, धागो रङ्ग्याउनेदेखि अलिकति जटिल कामहरूदेखि सरल काम जति पनि छन् होइन, प्रशासनिक कामसम्म हाम्रो दिदीबहिनीहरू नै देखे. या दिदीबहिनीहरू मात्र हुनुहुन्छ?
हामी कहाँ मैलै मैला हो, दिदीबहिनीहरू नै मात्रै भएर नै. हाम्रो त मार्केटिङदेखि लिएर उत्पादन रङ डाइङमा सबैले गाह्रो हुन्छ भन्छन्, सबैमा मैला मात्रै छ. यहाँ हाम्रो संस्थामा चाहिँ पुरुषले काम गर्दैन, त्यो चाहिँ हाम्रो विशेषतै हो. हाम्रो सहकारी बचत सहकारीमा पनि मैलै मैला मात्रै हो. हाम्रो यहाँ अफिसभित्र जति कार्यरत हुनुहुन्छ बहिनीहरू नै हुनुहुन्छ, उहाँहरू मासिक 500-1000 बचत पनि गर्नुहुन्छ. अब दिदीबहिनीले पैसा कमाएपछि सबै घरमा लियो, खर्च हुन्छ, कहिलेकाहीँ आपत पर्या बेला आफूले युज गर्नु गर्नुपर्छ. हामीले बचत सहकारी पनि खोलेको छौँ, नामै महिला शिव विकास बचत तथा ऋण सहकारी भनेर राखेको छौँ. यो सँगैसँगै अर्को पनि गाँसेको छ, उहाँहरूले आफैले बचत गर्नुहुन्छ, आफैले ऋण लिनुहुन्छ, आपत पऱ्यो भने कसैको दैलो दैलो हात फैलाउनु पर्दैन, इष्टमित्रहरू गुहार्नु पर्दैन, कसैको वचन खानु पर्दैन. पाएको बेला आफैले अफिसमा आउनुहुन्छ, ऋण लिनुहुन्छ, जानुहुन्छ.
एउटा व्यक्तिले यति धेरै आयामहरू, धेरै कामहरू, होइन, धेरै व्यक्तित्वको नेतृत्व गर्ने र चार दशक व्यावसायिक रूपमा प्रशिक्षण दिएर नेतृत्व गर्ने त्यो सजिलो कुरा होइन. कति पटक अप्ठ्यारो आयो होला, कति चुनौती खेप्नु पर्यो होला, सबै दिन सजिलो भएनन् होला. जब जब गाह्रो अवस्था आउँथ्यो त्यति बेला के कुराले प्रेरित गर्थ्यो फेरि अगाडि बढ्नको लागि?
हामीलाई चाहिँ यो 71-72 सालमा चाहिँ निकै गाह्रो भयो. महिला शिविकालाई आँधी बेरी हुरी नै आयो. अब एउटा व्यक्ति एउटा कहिलेकाहीँ राम्रो भयो भने पनि त्यसलाई डा गर्ने, रिस गर्ने चाहिँ अवश्य हुन्छ. त्यति बेला हामीले धेरै सामनाहरू गर्नु पर्यो. त्यति बेला त एकचोटि त यो संस्थै हरायो, यो व्यवसाय हरायो जस्तो लागेको थियो. यहाँको दिदीबहिनीहरू चाहिँ एकदमै मलाई सहयोग गर्नुभयो के दिदीलाई, हामी यो हराउन दिन्नौँ, हामी केही पैसा उठाएर पनि हामी पहिला अर्कै ठाउँमा थियौँ, त्यहाँबाट मुभ भएर यहीँ आएको हो. एकदमै उहाँहरूको सहयोगले गर्दा अहिले हामी यो ठाउँमा आएको. मलाई त आँसु पनि आयो, त्यति बेला धेरै दुःख पनि भयो. दिदीबहिनीहरू कसैको बच्चाको फी तिर्नुपर्ने थियो, कसैको घरबाट तिर्नुपर्छ, आधा मान्छे त यसैमा आत्मनिर्भरै गर्नुपर्ने बहिनीहरू छ. त्यति बेला गाह्रो अप्ठ्यारो धेरै परेको थियो, अहिले चाहिँ ठिक छ. अब यो दिदीबहिनीहरू पनि यो हामी इस्टाब्लिस भयौँ भन्नु सम्झिनु सम्झेको छौँ.
भनेपछि काम गर्दाखेरि चुनौती आउँछ, समस्या आउँछ, अप्ठ्यारो स्थिति पनि आउँछ, तर आट्यो भने फेरि सहयोगी साथ जुड्दो पनि रहेछ।
सबभन्दा मलाई सहयोग चाहिँ मिडिया साथीहरूले सहयोग गर्नुभयो है, उहाँहरूले हिम्मत नहार्नु तपाईँहरूको राम्रो काम छ भने दिदीबहिनीको कुरा सुन्यो, दिदीबहिनीले सहयोग गर्यो, मिडियाहरूले सहयोग गर्यो, त्यस्तै गरेर हामीलाई उद्योग वाणिज्य सङ्घहरूले सहयोग गरेर एकदमै हामी जस्ताको तस्तै पुरानो ठाउँमै आएँ। त्यो चाहिँ सबैभन्दा ठुलो कुरा यही छ। अब दिन अब यहाँहरू जस्तोको सहयोग पायो भने अझ हामी दिदीबहिनीको गाउँमा धेरै मागहरू छ, उहाँहरू अझै रोजगार बिनाको हुनुहुन्छ। सबभन्दा गाह्रो भएको महिला भनेको उमेर पुगेको नानी, विवाह नभएको, शिक्षा दीक्षा नपाएको बहिनीहरू, यता दाई भाउजूसँग हात थापेर खानुपर्ने अवस्था, अर्को कुरा त्यस्तो दिदीबहिनी भयो, अर्को चाहिँ एउटा शारीरिक कमजोर भएको बहिनीहरू छ भने उहाँहरूलाई नि समस्या छ, यस्तै एकल महिलाहरूलाई त झनै समस्या छ, दुईवटा नानी छ, श्रीमान छैन, कुनै श्रीमानसँग अलग भएको बहिनीहरू छ, उहाँहरूलाई पनि गइरहेर हामीले हेरेको चाहिँ छैनौँ, उहाँहरूको पीडा यति छ यति छ यति छ, सीमै छैन, रोजगार छैन, आफूले बचाले गर्दाखेरि दिनभरि मेला जानु सक्दैन, गाउँकै कुरा गर्ने भने उसको घरमा थोरै रकम भए पनि आउने भयो भने त्यो दिदीबहिनीको साह्रै ठुलो कल्याण चाहिँ हुन्छ। यो चाहिँ हामी मिडियाहरूले पनि सहयोग गर्नुहोस्, नेपाल सरकारले जुन क्षेत्रले पनि त्योतिर चाहिँ एकदमै ध्यान दिनुपर्ने चाहिँ मैले चाहिँ अत्यन्त देख्छु। गाउँबाट सहरमा बोलाउने भन्दा थोरै काम भए पनि हामी गाउँमा लाने के, गाउँमा लग्यो भने त्यो गाउँको विकास हुन्छ। धेरै दिदीबहिनीलाई थुप्रै पैसा चाहियो भनेको छैन, त्यहाँ गाउँको मान्छेले आफूले निर्वाह हुने राम्रो हुने त्यति खोजेको छ, त्यो चाहिँ सबैले ध्यान दिनु सक्यो भने अति राम्रो हुन्थ्यो।
हजुर, र आज तपाईँको यो महिला शिशु विकास संस्थाको निरीक्षण गर्दै गर्दा जुन जुन ब्लकहरूमा जुन जुन टहराहरूमा हामी पस्यौँ त्यहाँ हाम्रा दिदीबहिनीहरू खुसी खुसी होइन एकदम सुरक्षित ढङ्गबाट आफ्नो सिप मार्फत स्वरोजगारमा लाग्नुभएको हामीले देख्यौँ। तपाईँ एकजनाले 600 भन्दा बढी हाम्रा दिदीबहिनीहरूलाई रोजगार दिनुभएको छ, सिप सिकाउनु भएको छ। हामी आज यही कार्यक्रमबाट भन्न चाहन्छौँ, गर्न चाह्यो भने नसकिने के रहेछ र होइन, र कतिपय हाम्रा दिदीबहिनीहरू यस्तो पनि हुनुहुन्छ मनमा इच्छा त थियो तर गर्न सकेन, पैसा पनि छ शिक्षा पनि छ तर केही गरिराख्नु भएको छैन, कोही गर्ने मन छ तर आँट भरोसा छैन भनेर बसिराख्नु भएको छ, उहाँहरूलाई अगाडि बढ्नुको लागि हाम्रो दिदीबहिनीहरूलाई के भन्नुहुन्छ?
त आँट्नु म पुर्याइदिन्छु भन्छ नि, भगवान्को एउटा उखानै छ पहिलाको बुढापाकाको, यहाँहरू चाहिँ बाहिर निस्किनुहोस् हेर्नुहोस्, अहिलेको त युग त नयाँ टेक्नोलोजीको युग छ, पहिला हाम्रो जस्तो युग होइन, यहाँहरू आँट्यो भने दिदीबहिनी पैसा हुनेले पैसा लगानी गर्नुहोस्, सिप हुनेले सिप लगानी गर्नुहोस्, सबभन्दा आफ्नै देशमा स्वरोजगार सिर्जना गरौँ, म त यही भन्न चाहन्छु सबैलाई। त्यो भयो भने हाम्रो दिदीबहिनीले नेपालमै बस्न पाऊँ, आफ्नो परिवारसँग आनन्द रमाउनु पाऊँ, बच्चाहरू छोडेर विदेश जान नपरोस्, नराम्रो समाचारहरू सुन्नु नपरोस्, जोसँग पैसा छ त्यो लगानी गरौँ, हामी सबैले रोजगार नेपालमै सिर्जना गरौँ, नेपालमा नहुने कुनै पनि छैन, नेपालमा भूमिमा सबै त खेर गइरहेछ, तराईमा हेर्ने हो भने मुस छ, पहाडमा हेर्ने हो भने अल्लो छ, हेम छ, ऊन छ, माटाहरू छन्, माटाको सेरामिकको कति राम्रो राम्रो सामान हुन्छ, विदेशमा निर्यात गर्न सक्छौँ, अल्लोको सामान निर्यात गर्न सक्छौँ, उनको सामान निर्यात गर्न सक्छौँ, हामी आफ्नै कहाँ छ आफ्नै चिजलाई हामी आफैले नचिनेर कुनामा फालेर धुलो मैला भएर एक दिन त्यही फोहोर भएर आउँछ, त्यसलाई मोहोर बनाउन सक्छौँ, त्यो कुरामा चाहिँ सरकारको पनि ध्यान जाओस्, दिदीबहिनीले पनि त्योतिर मन गरेर गाउँमा बसेले पनि मसँग गाउँमा बसेछौँ मसँग के छ र भनेर सम्पर्क गर्नुहोस्, हामी उहाँहरूलाई पनि सिप सिकाइदिन्छौँ, आफूसँग भएको कच्चा पदार्थहरूलाई पैसामा बनाऊ, त्यही नै रोजगार हो, आफूले पनि रोजगार पाऊँ अर्काले पनि रोजगार दिउँ, हेर्ने हो भने त पैसै पैसा छ गाउँमा, तर हामीले व्यवस्थापन गर्नु नसकेको कारणले हो। अहिले बागलुङमा जाने हो भने त जति पनि लोक्ता पेपर छ नि त्यो लोक्ता पेपर त सबै विदेश निर्यात हुन्छ नि, त्यसलाई राम्रो व्यवस्था गर्नु सक्यो भने त पैसै पैसा फलिया छ नि, हेमै हेमको भुट छ, अल्लै अल्लोको भुट छ, भरमा लाउन नै पर्दैन, बिउ सर्न नै पर्दैन, आफै उम्रिन्छ आफै सुकेर जान्छ, त्यो त वनमा त पैसा त यत्तिकै कुहिएछ नि, त्यसलाई हामीले जान्नु पर्यो, नेपालको सरकारले नै जान्नु पर्यो, त्यहाँ बस्ने बहिनीहरूले पनि जान्नु पर्यो,
यस्तै खेर गइरहेका वनस्पति जडीबुटी
सबै
बोट बिरुवाहरूबाट होइन खेर गइरहेको त्यो फोहोरबाट मल बनाउने विभिन्न सामानहरू उत्पादन गर्ने त्यही कार्यमा लागेको छ महिला शिव विकास संस्था होइन के गर्दैछ आज हामी हाम्रो श्रोताहरूलाई सुनाउन चाहन्छौँ।
हामी चाहिँ कटनको सामानहरू ब्याग बनाउँछौँ, अल्लोको सामानहरूको ब्याग बनाउँछौँ, पर्स बनाउँछौँ, रुम डेकोरेसन आइटम बनाउँछौँ, हामीले बच्चाहरूको लागि खेलाउने गुडियाहरू बनाउँछौँ। हामीसँग ठुलो सामान बनाएर रहेकोलाई सानो सामान उत्पादन गर्छौँ, हाम्रो दिदीबहिनीको पैसा खेर नजाओस्, त्यो सकेसम्म हामीले त्यसलाई सदुपयोग गरेर बजारमा कसरी जान्छ, घाटा कसरी नपर्ने, दिदीबहिनीको दुई पैसा कसरी आय आर्जन बढोस्, त्यहीतिर ध्यानमा लागेछौँ। हामीले धेरै जसोले सबैले सङ्घ संस्थाले पनि विदेशी बाहिरहरूले पनि अहिलेसम्म हामीले पत्याउनु भएको छ, सामान किनिदिनु भएको छ। हाम्रो एउटा सामान किनिदिनु भयो भने हाम्रो दिदीबहिनी सधैँ मुख खाली र हात खाली चाहिँ रहँदैन।
हजुर, हामीले यहाँ निरीक्षण गर्ने क्रममा पनि देख्यौँ होइन,
हजुर
गर्नुपर्ने धेरै कुरा रहेछ, व्यवस्थित रूपमा हामीले गर्न सक्यौँ भने सफल पनि हुँदो रहेछ भन्ने कुरा हामीलाई यहाँ आएपछि महसुस पनि भयो। अहिले हाम्रो जति पनि दिदीबहिनीहरू यहाँ काम गरिराख्नु भएको छ, सिप सिकेर यहीँ आएर सिप सिकेर यही स्वरोजगारमा लाग्नु भएको पनि छ होइन, अब जस्तो अरू धेरै दिदीबहिनी पनि हुनुहुन्छ होला नि त होइन, सिप सिक्ने इच्छा, स्वरोजगारमा लाग्ने इच्छा, स्वावलम्बी बन्ने इच्छा, आर्थिक रूपमा आफै सशक्त हुने इच्छा भएको हाम्रो दिदीबहिनीहरूले कसरी सम्पर्क राख्ने अनि त्यसको लागि उहाँहरूले के गर्नुपर्छ, सिप सिक्दाखेरि फेरि लगानी गर्नुपर्छ कि पर्दैन?
सिप सिक्नले त लगानी गर्नु पर्दैन, आफूले इच्छा हुनु पर्यो, लगनशील हुनु पर्यो। सिप भन्ने कुरा आज एक दिन आएर सिकेर सिप सिकिन्न, निरन्तरता लाग्नुपर्छ। सिप सिक्यो भने तपाईँले पक्कै पनि त्यो सफल व्यवसाय हुनसक्छ, मान्छे अरू खोज्नु नै पर्दैन। अर्को कुरा, यहाँहरूले व्यवसाय सफल गर्ने हो भने व्यवसाय थाल्दा आफूले जानेको चिज व्यवसाय गर्नुहोस्, अवश्य पनि त्यो पनि सफल हुन्छ। हामी पनि यही क्षेत्रमा आफूले जानेको सिप र आफूले जानेको व्यवसाय सुरु गरे हो, त्यही भएर महिला सिप विकास चाहिँ आज 42 वर्ष लागेको कारण यो हो। हामी अर्को कुरा चाहिँ खेर गएको चिजलाई नै हामी सदुपयोग गर्ने हो, हामीले रङ रङ्गाउँछौँ नि, सबैले अनार चाहिँ भित्रको खान्छ, बाहिरको बोक्रा चाहिँ सबैले फाल्छ, हामी त्यो अनारको बोक्रा लिएर गएर बजारमा फोहोर पनि भएन, हामीले बजार त्यो रङ रङ्गाउँछौँ। अनि अर्को कुरा, हामीले प्याज सबैले भित्रको खान्छ, प्याजको बोक्रा सबैले फाल्छ, सबैले धुलो मैला हुन्छ, टोलभरि मैला हुन्छ, हामीले त्यो बोक्रालाई पनि हामीले रङमा परिणत गराउँछौँ। त्यस्तै गरेर ओखरभित्रको दिउल सबैले खान्छ, बाहिरको बोक्रा सबैले फाल्छ, त्यो पनि हामी रङमा युज गर्छौँ। त्यस्तै खेर गएको चिजलाई चाहिँ हामी लिन्छौँ, जस्तै तितेपाती भने त
निर्माण
चाहिँ हामीले आफै गर्छौँ, त्यसलाई कसैले केही चिज लगानी पनि ठुलो गर्नु पर्दैन, त्यो टिप्ने बहिनीलाई नै रोजगार पायो, हामी रङ्गाउनेलाई नै रोजगार पायो, बिक्री गर्यो त्यो पनि पैसै आयो, सबै दिदीबहिनीको हातमा पैसा जाने कारण चाहिँ त्यो पनि हो, सबैको हातमा डुली डुली सबैको धेरै थोरै सबैको हातमा पैसा आउँछ। अर्को कुरा, देशलाई पनि राम्रो भयो नि त, फोहोर मैला भएन, खेर त्यो ऊ भएन, त्यो सरकारले नगरपालिका कति फोहोर बटुल्नु पर्छ नि,
ठाउँबाट हामीले यदि जाँगर चलाउने हो, मनमा हाट हुने हो भने गर्न सक्ने धेरै काम कुराहरू रहेछन् है, र सफल पनि हुन सकिँदो रहेछ। आज तपाईँ 600 जनालाई रोजगार दिइराख्नु भएको छ, दिदीबहिनीहरू खुसी खुसी काममा लाग्नु भएको छ, अबको दिनको योजना चाहिँ के छ?
हामी चाहिँ दिदीबहिनीहरू धेरै माग छ, अहिले त गाउँ क्षेत्रकै दिदीबहिनीको धेरै माग छ, अहिले यति धेरै माग छ कि कति ठाउँमा त हामी जानु सक्ने अवस्था पनि छैन, किनभने हामी पनि एउटा सानो संस्था हो नि त, हामीसँग कसैको डोनर छैन, कसैको सहयोग छैन, त्यस्तो ठुलो रकम सहयोग नहुने मान्छेलाई टाढो टाढोसम्म हामी पहुँच पुग्नु गाह्रो छ। अवश्य पनि कसैले हामीले सहयोग गर्यो भने अरू नपुगेका ठाउँमा हामी पुगेर नि महिलाहरूलाई रोजगार दिन चाहिँ सक्छौँ जस्तो लाग्छ मलाई।
यो काममा यहाँलाई सफलता पनि मिल्दै जाओस्, एउटा हुम्लाको विकट गाउँमा जन्मिएर पाएको थोरै शिक्षालाई सदुपयोग गर्दै आज 600 जनालाई रोजगार दिने व्यक्तित्व बन्नुभएको छ, 40 वर्षदेखि निरन्तर रूपमा महिला शिव विकास संस्थालाई हाक्नु भएको छ, ऋण तथा बचत सहकारी यसै अन्तर्गत सञ्चालन पनि गर्नुभएको छ,
चाह्यो भने सकिँदो रहेछ हाम्रा दिदी बहिनी। विशेष त हामी आजका नारीमा कुराकानी गरिरहेका छौँ। हामी आजका नारी सधैँ स्वावलम्बी भएको, आफ्नै पहिचान बनाएको, कुनै न कुनै काममा र योगदानमा स्थापित भएको हेर्न चाहन्छौँ। ती आजका नारीहरूलाई आफू जस्तै बन्नको लागि आफ्नो सफलतालाई आत्मसात राखेर आज हाम्रो कार्यक्रम मार्फत अन्तमा हाम्रो दिदी बहिनीलाई के भन्न चाहनुहुन्छ?
मैले त रोजगार त थोरै 600 दिदी बहिनीले दिएको हो। ट्रेनिङ त मैले धेरै दिदी बहिनीले दिएछु, गाउँ गाउँमा गएर पनि ट्रेनिङहरू दिएछु। लगभग मैले 13,000 बहिनी दिदी बहिनीलाई आजसम्ममा ट्रेनिङ दिएर पठाएको छु। धेरै दिदी बहिनीहरूले त आफैले पनि धेरै थोरै गर्नुभएको छ। सबभन्दा अप्ठ्यारो परेको दिदी बहिनीलाई हामीले यहाँ रोजगार दिएको हो। मैले के भन्न चाहन्छु भने तपाईँहरू आफू गाह्रो छ भने तपाईँहरूले सिप आइडिया नजिकबाट कोही टेलिफोनको माध्यममा पनि सम्पर्क गर्न सक्नुहुन्छ, हामीसँग सोध्न सक्नुहुन्छ र हामीले जानेको कुरा पक्कै पनि यहाँहरूलाई बताउने छौँ र बुझाउने छौँ र यहाँहरूलाई हामीले आफूले जे जानेछ त्यो चाहिँ पक्कै पनि हामी मरेर जाने कुरा हो। हामीले जानेको सिपहरू यहाँहरूलाई छोडेरै जानेछौँ र यहाँहरूलाई मार्गदर्शन भने यही नै हो। यहाँहरूलाई चाहिँ पक्कै पनि यहाँले रोजगार सुरु गर्न चाहेको छ भने अवश्य पनि रोजगार सुरु चाहिँ गर्नुहोस्। मैले यहाँहरूलाई यही नै शुभकामना दिन चाहन्छु।
हजुर, यहाँले जुन काम कार्य गर्नुभएको छ एउटा व्यावसायिक महिलाको रूपमा आफ्नो अनुभव अनुभूति हामीमाझ हाम्रो श्रोतामाझ राखिदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद रेडियो नेपाल परिवारकै तर्फबाट।
हजुरलाई पनि धन्यवाद, बहिनीलाई पनि, रेडियो नेपाललाई पनि धन्यवाद दिन चाहन्छु। यहाँहरूलाई पनि यो मौका दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद। यहाँ टाढाबाट महिला शिविका सम्झेर यहाँ आइदिनु भयो, हाम्रो यस्तो कुनामा परेको ठाउँमा पनि खोज्दै खोज्दै आइदिनु भयो, बहिनीलाई पनि धेरै धेरै धन्यवाद।
हामी अझै अझै यस्तै कर्मठ, कर्मशील, आफू मात्र होइन अरूको लागि पनि जिउन जान्ने रामकलीहरूको खोजीमा छौँ र यही खोजीमा आज तपाईँ श्रोतामाझ कार्यक्रम आजका नारीमा सङ्घर्ष र सफलताको भेटवार्ता सुनाउने क्रममै हामीले सुनायौं पोखराको सृजना चोकमा रहेको महिला शिव विकासको संस्थापक, संचालक, हाल प्रबन्ध निर्देशक, हामी उहाँलाई व्यावसायिक महिला व्यक्तित्वको रूपमा पनि चिन्छौ, कुशल प्रशिक्षकको रूपमा पनि चिन्छौ र आर्थिक सशक्तिकरणको लागि हाम्रो दिदी बहिनीहरूलाई नेतृत्व गरिराख्नु भएको एउटा सशक्त अभियन्ताको रूपमा पनि चिन्छौ रामकली खड्कासँग भएको यो भेटवार्ता हामीले आज यहाँहरूमा सुनायौं।
अर्को साता महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामी महिला सवालका विविध विषयवस्तुलाई उठान गर्नको लागि उपस्थित हुनेछौ। आजको लागि भने कार्यक्रम आजका नारीको यो प्रस्तुतिबाट प्राविधिक साथी सुलोचना बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।